नमस्कार। कार्यक्रम बदलिदो नेपालमा तपाईलाई स्वागत छ। म मिलन तिमिलसेना। समसामयिक विषयमा छलफल गर्ने यो कार्यक्रम काठमाडौँमा उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन .com र उज्यालोको मोबाइल एप्लिकेशनबाट एकसाथ प्रसारण भइरहेको छ। आज हामी दशैंको सामाजिक, सांस्कृतिक र ऐतिहासिक महत्वमा केन्द्रित रहेर कुरा गर्छौं। गएको बिहिबार घर घरमा जमरा राखेपछि दशैं शुरू भएको छ। पर्सि मंगलबारदेखि दशैंको मुख्य दिन शुरू हुन्छ। सबैभन्दा पहिले यसपालिको दशैं अनि दशैंको धार्मिक र सांस्कृतिक महत्वबारे नेपाल पञ्चाङ्ग निर्णायक समितिका सूर्यप्रसाद ढुङ्गेलसँग कुरा गरौं। सूर्यप्रसाद ढुङ्गेलज्यू, तपाईँलाई उज्यालोमा स्वागत छ।
हजुर, धन्यवाद।
दशैं शुरू भइसकेको छ र दशैंको मुख्य दिन अब पर्सि फूलपातीको दिनदेखि शुरू हुन्छ। यसपालि दशैंको स्थायित कस्तो छ भनिदिनुहोस् न।
अब दशैं भन्ने बित्तिकै एउटा अब यो हाम्रो चाहिँ शक्ति आर्जन गर्ने पर्व हो। बिना शक्ति कसैले पनि केही पनि गर्न सक्दैन। संसारमा रहेका हरेक वस्तुहरूको त्यसको अस्तित्व उसमा रहेको शक्तिमा निहित रहेको हुन्छ। यो दशैं पर्व भनेको यो शक्ति आराधनाको पर्व हो र यसले चाहिँ यो पर्वले सामाजिक सद्भाव कायम गर्नमा ठुलो सहयोग पुर्याइरहेको हुन्छ र दशैंका जम्मा 9 दिन जसलाई नवरात्र भन्छौँ, प्रतिपदादेखि नवमीसम्मका रातलाई नवरात्र भनिन्छ। जसमध्येमा अब यो नवरा जो घटस्थापनाको दिन प्रतिपदाको दिन चाहिँ जमरा राखेर दैनिक रूपमा त्यसको चाहिँ पूजा गर्दै गर्दै गइसकेपछि जब सप्तमी फुलपातीको दिन हुन्छ, फुलपातीको दिन चाहिँ अब फुलपाती भित्र्याउने, खस्टीको दिन बेललाई गएर निम्ता गर्ने, पूजा गर्ने, त्यसपछि सप्तमीको दिन चाहिँ साँझमा फुलपाती भित्र्याउने, त्यो जमराको घरमा फुलपाती ल्याएर राख्ने गरिन्छ। त्यस्तै अब त्यसपछि अष्टमीको दिन चाहिँ कतैले कालरात्रि गर्छन्, कालरात्रिको पूजा पनि अष्टमीको रातमा गरिन्छ। दुर्गा थाप्ने कुराहरू हुन्छ, कसैले चाहिँ अष्टमीकै दिनमा चाहिँ दुर्गा स्थापनाका कुराहरू हुन्छन्, खड्गको पूजाका कुराहरू हुन्छन्, नवमीमा पनि त्यो दुर्गा स्थापना खड्गको पूजाहरू गर्न सकिन्छ र अष्टमी र नवमी तिथिमा चाहिँ बलिको प्रथा पनि बलि पनि चल्छ। अब बलि भन्नाले अब कुष्माण्ड बलि होइन, कसैले चाहिँ अब बलि बोकाहरूको पनि गर्छन्, अरू अरू चिजको पनि गर्छन्। अब यसै गरेर देवी के गर्दा खुसी हुन्छन्, देवीलाई खुसी पार्ने कर्महरू हामी गर्दै जान्छौँ। जब नवरात्र पुरा भइसकेपछि 10 दिनको दिन चाहिँ पहिलो नम्बरमा देवीको चाहिँ पूजा आह्वान गर्ने, देवीको विसर्जन गर्ने, देवीको विसर्जन गरिसकिसकेपछि अनि त्यसभन्दा पछाडि अपराजिताको पूजा गर्ने, त्यो गरिसकिसकेपछि चाहिँ अनिखेरि चाहिँ आफ्ना मान्यजनका हातबाट विभिन्न आशीर्वचनका साथमा चाहिँ देवीको 9 दिनसम्म पूजा आराधना गरेको प्रसाद जमरा त्यो चाहिँ मान्यजनको हातबाट चाहिँ टिका लगाउने र शुभ आशीर्वाद लिने मुख्य दशैं पर्व भनेको चाहिँ यही हो।
अब यो टिकाको कुरा गरौँ न, धेरैलाई टिकाको साइतको पनि चासो हुन्छ र यस वर्ष पञ्चायत निर्णायक समितिले पनि टिकाको साइत 10:02 जाँदा उपयुक्त हुने उत्तम साइत भनेर सार्वजनिक गरेको छ र अरू देशहरूमा पनि त्यसै गरी समय तोकिएको छ। अब यो टिकाको साइत जुन तोकिएको छ त्यही बेला लाउँदा ठिक हुने हो कि अरू बेला पनि लगाउँदा ठिक हुने हो?
अब मुख्य यसमा चाहिँ देवीको जो घट स्थापना गर्नको लागि शुभ समयको अति आवश्यक छ। जो हामीले 11:46 समय जो घट स्थापनाको लागि भनेर तोकेका थियौँ र त्यस्तै गरेर देवी विसर्जनको लागि पनि त्यो उत्तम समय चाहिँ अति महत्त्वपूर्ण हुन्छ। जो टिकाको दिन 8:19 समयमा चाहिँ देवी विसर्जन गर्ने विसर्जन गरिसकिसकेपछि सबभन्दा पहिले हरेक चिज साइत भनेको के हो त भन्दा राम्रो समय। राम्रो समय जे काम गर्नको लागि पनि राम्रो समयबाट सुरु गर्यो भने त्यसको फल राम्रो हुन्छ भन्ने हो। त्यसै हुनाले सबैभन्दा राम्रो सुरुवात गर्नको लागि सबैभन्दा राम्रो समय चाहिँ 10:02 निर्धारण गरिएको हो पञ्चाङ्ग निर्णय समितिबाट। तर त्यो समयमा भ्याइएन भनेदेखि यहे समय त गयो अब टेको लाउन हुँदैन भन्ने छैन। देवीको प्रसाद मान्यजनको हातबाट आशीर्वचनको साथमा चाहिँ टिका लगाउने भएको हुनाले त्यो जति बेरै पनि लगाउन सकिन्छ। तर सबैभन्दा पहिले सुरु गर्नलाई राम्रो समय भनेको चाहिँ 10:02 त्यो त भ्याइएन भने दिनभरि गर्न पनि दिनभरि लगाउन नि सक्छौँ। हामी बेलुका राति सुत्नुभन्दा अगाडि लगाउन पनि सक्छौँ। त्यो पनि भ्याइएन भनेदेखि हाम्रो पूर्णिमाको दिनसम्म पनि लगाउने चलन त छँदैछ। हाम्रो त्यो परम्परा छँदैछ किनभनेदेखि माइत माहौल यता ससुराल यता त्यता जाँदा ओर्दा भेटघाट एउटा अर्कै माहौल वातावरण हुन्छ। एकै दिन त त्यो एउटै समयमा त सम्भव हुँदैन। त्यसो हुनाले चाहिँ पूर्णिमा नभइकन दसैँ सिधिँदैन। अखिल बलि पूर्ति नभइकन चाहिँ दसैँको कर्म सिधिँदैन। त्यसभित्र सधैँ गर्न सकिन्छ। तर देवीको आराधना चाहिँ नवरात्र पुरा भइसकेपछि सिद्धियो त्यही प्रसाद पछिसम्म लगाउने। यदि 10:02 भ्याइएन भने जति बेर लगाए पनि केही पनि फरक पर्दैन।
एकदम प्रष्ट पार्नुभयो। आज हामी चाहिँ कार्यक्रम बदलिदो नेपालमा दशैंको धार्मिक सांस्कृतिक र ऐतिहासिक महत्वमा केन्द्रित रहेर कुरा गर्न गइरहेका छौं। तपाईँले टीकाको साइतको कुरा गर्नुभयो, यस वर्षको दशैंको कुरा गर्नुभयो र तपाईँले प्रष्ट भन्नुभयो 10:02 उत्तम साइत भए पनि आफ्नो अनुकूल जुनसुकै बेला पनि दशैंको टीका लगाउन सकिन्छ। र अर्को कुरा, अब ऐतिहासिक कुरो म अलि पछि हाम्रो इतिहासविद दिनेश राज पन्तसँग कुरा गर्छु। तपाईँसँग चाहिँ यो दशैंको धार्मिक र सांस्कृतिक महत्व के छ अलिकति सम्झाउन।
अब यो एउटा कस्तो पर्व भयो भनेदेखि धार्मिक दृष्टिकोणले पनि पहिले यो चाहिँ दशैंको सुरुवात नै त्यस्तो थियो भने पहिले त थुप्रै राजा र देउताहरू हुन्थे। एक देश अर्को देशसँग त्यो संग्राम झगडाहरू चलिरहेको हुन्थ्यो र त्यसलाई चाहिँ शक्ति चाहियो। जे लडाईँ गर्न जानको लागि त शक्ति चाहियो नि। त्यो शक्तिको पहिले देवीको पूजा आराधना गरेर त्यो शक्ति पुरा देवीलाई खुसी पारेर त्यो शक्ति सबै प्राप्त गरिसकिसकेपछि आफ्ना हात हतिया त्यो देवीलाई विसर्जन गरेर अनि त्यसैभित्रमा आफ्ना त्यो जो प्रयोग गर्ने हात हतियारहरू पनि सबै चाहिँ त्यो पूजा गरेर विधिवत सम्पूर्ण शक्ति आर्जन गरेर अनि विसर्जन गरेर त्यसको प्रसाद लिएर अनि विजय मुहूर्त पारेर चाहिँ लडाइँमा जाने जो जुन परम्परा थियो र त्यही भयो। जस्तो अब रामायणमै उल्लेख छ होइन, त्यो रावणकै कुराहरू आउँछ, रामकै कुराहरू आउँछ। यी सबै चिजहरू चाहिँ दुईटा पर्वको बारेमा वसन्त ऋतु र शरद ऋतुको चाहिँ दुईटा महान पर्व जो दशैँ हुन् यिनीहरूको बढी महत्त्व छ। र दशमध्येमा पनि यो शरद ऋतुको अश्विन महिनामा पर्ने चाहिँ यो बढी महत्त्व छ। त्यसो हुनाले यो धर्मशास्त्रहरूमा नै यी व्याख्या कथा पुराणहरूमा नै व्याख्या भएर आएको चिज भएको हुनाले यो महत्त्व छ। र यो यसैबाट चाहिँ लडाइँमा जाने, हात हतियारको पूजा गर्ने, देवीलाई खुसी पार्न जाने, शक्तिको आराधना शक्तिको चाहिँ प्राप्त गरेर जाने यही भएको हुनाले अहिले पनि हामी शक्ति उपार्जनको लागि नै ती कर्महरू गरिरहेका हुन्छौँ। त्यो बेलामा चाहिँ शस्त्रहरूको पूजा गरेको हुनाले अहिले हामीले चाहिँ त्यो खड्गहरूको विभिन्न राखेर पूजा गर्ने कुराहरू पनि त्यही हो। अब त्यो मूल लडाइँमा जाने साइत चाहिँ विजय मुहूर्त खोजेर हामीले गएको हुनाले अहिले पनि सकेसम्म विजय मुहूर्त परोस् भनेर जानु कारणहरू पनि तिनै हुन्। यी सबै पौराणिक कुराहरूमा चाहिँ हाम्रा चाहिँ आधारित छन्। हाम्रो धर्म, हाम्रो संस्कृति, हाम्रो संस्कार, हाम्रो परम्परा, यो सबै कतै न कतै यो वेद पुराण उपनिषद यसैबाट नै आधार भएर आएका हुन्छन्। समाजमा जाँदै जाँदै अगाडि बढ्दै बढ्दै जाँदाखेरि कतिपय कुराहरू चाहिँ अलिकति वरपर हुन गएका मात्रै हुन्, तर सबै यी पौराणिक कुराहरू हुन्। अब सांस्कृतिक पनि त त्यो जुन जुन धर्म हो त्यो नै हाम्रो के भएको छ भनेदेखि हाम्रो त्यो कल्चर पनि त्यही भएर गइसकेको छ। अब किनभनेदेखि धर्मले नै के गर्छ त भन्दाखेरि हाम्रो धर्मबाट नै हाम्रो संस्कारको हाम्रो संस्कृतिको जन्म हुन्छ, धर्मबाट संस्कार संस्कृतिको जन्म हुन्छ, त्यही संस्कार र संस्कृतिबाट चाहिँ हाम्रो सभ्यताहरू आइरहेको हुन्छ। त्यसो भएको हुनाले त्यो त्यसैमा आधारित चाहिँ हाम्रो जो संस्कृति हो त्यो संस्कृति भन्नाले आफ्नो परम्परा प्रत्येक समूहका प्रत्येक व्यक्तिका कसैले चाहिँ भनौँ न संस्कृति भनेको कसैले चाहिँ जौको मात्रै चाहिँ जमरा राख्छ, अब कसैले चाहिँ गहुमा जौ पनि मिसाएर राख्छ, अब कति यस्ता परम्परा छ कि त्यहाँ मकै पनि मिसाउने चाहिँ मकैको जमरा लाउने पनि कतिको परम्पराहरू छ। अब त्यसो उनीहरूले कति पूर्णियासम्म टिका लाउन जान्छन्, कति चतुर्दशीसम्म मात्रै लगाउँछन्, पूर्णिमाको दिन लगाउँदैनन्। अब यो थरी थरीको यी चाहिँ भनेको के हो त भन्दाखेरि आफ्नो के परम्परा छ हाम्रो के संस्कृति संस्कृति भन्न गए होइन यसरी आएको हो। र यो पर्वले चाहिँ के त भन्दाखेरि एउटा हर्ष उल्लास अगाडि रहिरहेका चाहिँ जो कमी कमजोरीहरू थिए ती अब नरहुन्, सबै चिजमा चाहिँ एउटा शक्ति प्राप्त होस् र बिग्रिएको सम्बन्धहरू सबैतिर छ त्यसलाई चाहिँ फेरि पुनः सुधार त्यसलाई नवीकरण गर्ने चाहिँ एउटा अवसर यो महान पर्वले चाहिँ दिएको छ।
हुन्छ ढुङ्गेलजी, तपाईँको महत्वपूर्ण समय विचार र जानकारीको लागि धेरै धेरै धन्यवाद।
हजुर धन्यवाद।
उहाँ हुनुहुन्थ्यो नेपाल पञ्चाङ्ग निर्णायक समितिका सूर्य प्रसाद ढुङ्गेल। कार्यक्रम बदलिदो नेपालमा आज हामी दशैंको विषयमा कुरा गरिरहेका छौं। दशैंको ऐतिहासिक महत्वको विषयमा इतिहासविद दिनेश राज पन्तसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई फेरि स्वागत छ। आज हामी दशैंको धार्मिक र ऐतिहासिक महत्वमा केन्द्रित रहेर कुरा गरिरहेका छौं। केही बेर अघि नेपाल पञ्चाङ्ग निर्णायक समितिका सूर्य प्रसाद ढुङ्गेलसँग कुरा गर्यौं, अब इतिहासविद दिनेश राज पन्तसँग कुरा गरौं। दिनेश राज पन्तज्यू, तपाईँलाई उज्यालोमा स्वागत छ।
धन्यवाद।
आज हामी तपाईँसँग दशैंको इतिहासमा केन्द्रित रहेर कुरा गर्छौं। अब दशैंको धार्मिक सांस्कृतिक यसको चाहिँ अरू महत्व सामाजिक सद्भावको महत्व त सबैलाई थाहा छ, यसको अलिकति इतिहास सम्झौं न, कसरी शुरू भयो दशैं?
मुख्य कुरा के भनेदेखि अब हाम्रो यो दशैं जुन बेलामा शरद ऋतुमा मनाइन्छ त्यो बेलामा खेतीपातीको कामबाट पनि फुर्सद हुने
हो।
प्राचीन कालमा शासकहरूले दुर्गाको आराधना गरेर पूजा गरेर आफ्ना विजय यात्राहरू प्रारम्भ गर्ने भन्ने कुराको उल्लेख पाइन्छ। अब हाम्रो नेपालको परिप्रेक्ष्यमा कुरा गर्ने हो भने हामीले प्रामाणिक रूपमा भन्न सकिने काल भने लिच्छवी काल हो। त्यस कालका हामीले करिब 250 जति अभिलेख प्राप्त गरेका छौँ। यी अभिलेख बाहेक अरू प्रमाणहरू खास नभए हुनाले हामी ठ्याक्कै त भन्न सक्दैनौँ।
हजुर,
तर पनि लिच्छवी कालदेखि नै पनि कुनै न कुनै रूपले चाहिँ दशैं राम्ररी नै मनाइन्छ भनेर अभिलेखहरूमा आएका कुरालाई केलाउँदाखेरि भन्न नसकिने होइन। हामीले ठोकेरै भन्न सकिने कुरा भनेको चाहिँ के हो भने पूर्व मध्यकाल आजभन्दा 650 वर्ष अगाडि सिद्धिराज मल्लको पालामा लेखिएको गोपाल राज वंशावलीमा दशैं मनाइएको कुराको पूर्ण रूपले उल्लेख छ। यो दशैंमा अब अहिले त हामीहरूलाई राम्रो सधैँ हामी बडा दशैं भन्छौँ, दशैंलाई पनि बडा दशैं र चैते दशैं भन्छौँ।
चैते दशैं अर्को
हामी चाहिँ असोजमा बडा दशैं मनाउँछौँ, चैतमा चैते दशैं मनाउँछौँ। प्राचीन कालमा चाहिँ आषाढ महिनामा र पुष महिनामा पनि दशैं मनाइन्थ्यो, भनेको मतलब झन्डै झन्डै तीन महिनामा एउटा दशैं मनाइन्थ्यो।
त्यो चाहिँ थप दशैं, चैत पछि असार, असार पछि असोज, त्यसपछि फेरि पुष,
पुषमा। यो भनेको के भनेदेखि अब यसले हामीले भनौँ सप्तशती जसलाई चण्डी पनि भनिन्छ, दुर्गा सप्तशती, यसको पाठ गर्दा पनि हामी के देख्छौँ भने देवीको रूपमा देवीले असुरहरूको चाहिँ संहार गरेको कुरा, यो भनेको त बिम्ब हो। भनेको मतलब के हो भने नराम्रो कुरालाई, खराब कुरालाई, असल कुराबाट हटाउने कुरालाई नै सत्यप्रतिको प्रस्थान, असत्यबाट हटेर गर्ने। र नेपालको अब पूर्व मध्यकालसम्म अलिअलि बाँकी थियो, त्यसपछि नेपाल राज्य टुक्रिँदै गयो, टुक्रिँदै गएर अहिलेको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको मात्र कुरा गरौँ, यसमा 52 भन्दा बढी राज्य खडा हुन रहे। तिनमा चाहिँ के देखिन्छ भने चाहे काठमाडौँ उपत्यका 3 राज्य हुन्, काठमाडौँ, पाटन, भक्तपुर अथवा बाहिरका गोर्खा आदि राज्यहरू भनौँ, सबैमा आफ्नो ढङ्गले दसैँ चाहिँ धुमधामसँग मनाइएको उल्लेख पाइन्छ। र कहिलेकाहीँ त कस्तो उल्लेख पनि पाइन्छ भनेदेखि जस्तो काठमाडौँका राजासँग गोर्खाका राजा आएर यही बेलामा मित्र सम्बन्ध मितेरी लागेको बयान पनि पाइन्छ। र यसरी चाहिँ यो चाहिँ ऊ चाहिँ अब चाहिँ मित्र मिलन गर्ने, परिवारको मिलन गर्ने यो किसिमले दसैँ छ। र पछिल्लो कालमा चाहिँ यसले चाहिँ कसले मनाउने त दसैँ भन्दा सबैले मनाउने, अब पछिल्लो अहिले त अलि हटेको छ, अहिले त अलि हटेको छ, पछिल्लो उसमा चाहिँ दसैँ हाम्रो होइन भनेर यो चाहिँ के भने राजनीति पनि होइन ल कुराजनीति भन्छ, खाली चाहिँ प्रेरित भएर मान्छेले गरे तापनि। र नेपालको परिप्रेक्ष्यमा भन्ने हो भने त सम्पूर्ण जात जाति सबैको चाहिँ
सबैको साझा पर्व हो, नेपालीको साझा पर्व हो दसैँ, तपाईँले प्रष्ट भनिहाल्नुभयो। इतिहासमा कतै के पनि पढ्न पाइन्छ भने आजभन्दा 6,000 पहिलेदेखि नै सुरु भएको अनुमान गरिन्छ। प्राचीन पूर्वी सभ्यता, सिन्धु घाटीको सभ्यताको समयदेखि नै यसको सुरु भएको अनुमान गर्ने गरिएको छ भनेर पनि भनिन्छ।
यसो छ, सिन्धु घाटीका कुरा त एक त समय भन्ने कुरा पनि समय कुरा पनि विद्वानहरूले कल्पना गरे हो, सिन्धु घाटीका कुरामा कति कुरा खुलि पनि सकेका छन्, कति खुलेका पनि छैनन्, र त्यसैको सिन्धु घाटीका अक्षरहरू पनि राम्रो छ, विद्वानहरूले कोसिस गरिरहनु भएको छ, गरिरहनु भएको छ, गर्नुभएको छ मनमा। तापनि यहाँले भन्नुभएको जस्तै हाम्रो प्राचीन कालदेखि नै, अहिले मैले सुरुमा पनि भने, जब राजाहरूले चाहिँ विजय यात्राको अभियान गर्थे, यसमा देवीको आराधना गरेर आफ्नो ढङ्गले गरेर यसमा मुख्य यसको कुरा के भने शक्ति सञ्चय गर्ने, शक्ति सञ्चय, शक्तिको आराधना गर्ने, शक्ति सञ्चय गर्ने, र चाहिँ जसलाई दुःख परेको छ निमुखाहरूको संरक्षण गर्ने, दुष्टहरूको थिचोमिचोलाई हटाउने रूपको चाडको रूपमा यसको चाहिँ महत्त्व छ।
हो, त्यसरी सुरु भयो
भने देश देशकाल परिस्थिति अनुसार आफ्नो दृष्टिकोणले मनाउने भिन्नै भयो। जस्तो हाम्रो भन्दा भारतको कति ठाउँमा किसिमबाट अहिले हुन त यो सञ्चारको माध्यमले गर्दा घर घरमै भनौँ न, जस्तो हाम्रो घरमा केही वैशिष्ट्य जस्तो बिहिबार मका घरमा जमरा राखिन्छ, कति कुराहरू मेरो घरमा भएको पद्धतिको कुराहरू मेरो मामा घरसँग मिल्दैन, मेरो दिदीबहिनीसँग मिल्दैन, ससुरालीसँग मिल्दैन। त्यसको अर्थ त्यो मूल तत्त्वमा फरक परेको भन्ने होइन कि आफ्नो ढङ्गले त्यसमा वैशिष्ट्य थप्दै
एकदम प्रश्न भन्नुभयो तपाईँले
पद्धतिलाई त्यो भएको
हो, घर अनुसार, समुदाय अनुसार, ठाउँ अनुसार त्यो मनाउने चलन फरक भए पनि त्यो मेन कुरा, मुख्य कुरा भनेको दसैँमा शक्तिको पूजा गर्ने, शक्ति सञ्चय गर्ने गरी चाहिँ त्यसको सुरुवात भयो भनेर तपाईँले प्रश्न पार्नुभयो। अलिकति तपाईँले अघि मौसमको कुरा नि गर्नु भएको थियो, यही मौसम यसो हेर्दाखेरि सबै 12 महिनाभन्दा असोज महिना, असोज कार्तिकको महिना चाहिँ अलिकति रबडिए अनुकूल, हजुर हजुर,
मान्छेको चाहिँ भयो अलिकति आराम गर्ने, जस्तो भनौँ न हाम्रो पुरानो परम्परा अनुसार चाहिँ जस्तो चारवटा चाडलाई जस्तो जनै पूर्णे धारण गर्ने मुख्यतया यी सबैले मनाउँथे, ब्राह्मणले मनाउने, दसैँ क्षत्रियले मनाउने, तिहार वैश्यले मनाउने र चाहिँ फागु चाहिँ शुद्धले मनाउने, तर यसको अर्थ के हो कि अर्कोले नमनाउने भन्ने होइन। र हाम्रो यताको संस्कृतिको एउटा वैशिष्ट्य भनेको कुरा के भने, यसको वैशिष्ट्य के भने जस्तो मानिलिउँ न, मिलन सर र म, मिलन सर र मेरो सम्पूर्ण कुरामा मिल्दैन, सँगसँग कसैसँग पनि मिल्दैन, तर नमिले पनि जहाँसम्म मिल्ने कुरा छ त्यससम्म सहकार्य गर्ने। यी हाम्रा चाडपर्वहरूले दसैँ मात्रै होइन, यी सबै कुराहरूले साग तिहार भन्नुहोस् कहिले जुवा खेल्ने मान्छेले पनि कोदाग्र पूर्णिमाको दिन अथवा लक्ष्मी पूजाको दिन एउटा चाहिँ सिम्बलको रूपमा एक दुई पैसा राखेर दुई चार पैसा राखेर पौडा खेल्ने भने मतलब सबैसँग मिलेर समन्वय गरेर सुख शान्ति गरेर भगवतीको भगवानको आराधना गरेर सद्विचार राखेर सब कुरा सोचेर सत्कर्म गरेर गर्ने पद्धति
तपाईँले प्रश्न पार्नुभयो। यो दसैँ कसरी सुरु भयो भन्ने कुरा अब अलिकति यसको महत्व, पहिले हामीले पनि सानो हुँदा थापाको दसैँमा मात्रै, अरू बेला होइन, दसैँमा मात्रै नयाँ कपडा आउँथ्यो, मिठो मसिनो दसैँमा मात्र खान पाइन्थ्यो, दसैँको बेलामा मात्रै घर चाहिँ चिटिक्क पार्ने, सफा गर्ने, रङ्ग्याउने चाहिँ त्यो अवसर आउँथ्यो गाउँमा, अनि गाउँघरमा चाहिँ विकास निर्माणको काम भनेको नि फेरि दसैँको बेलामा हुन्थ्यो। यसको महत्व अलिकति प्रश्न हजुर।
एउटा त मैले सुरुमा भने कि दसैँ टाका भनेको मतलब अब धानहरू बारीहरू काट्ने बेला पनि भइसकेका छैन, अब रोप्ने काम पनि भइसकेका छ, एउटा फुर्सद
हो।
अर्को जस्तो अहिले भनौँ कोही मान्छेलाई कसैलाई लुगा किन्न पर्यो भने के को दसैँ आउने, मासु खानु पर्यो भने के को दसैँ आउने है। एउटा त के भने विशेष गरेर नेपालको इकोनोमी भनेको अर्थ भनेको कुरा के हो भने, यसलाई पुरानो शब्दमा भन्ने हो भने थोडा खाना बनास रहना, यसको कल्चर यो हो। र अहिले जुन किसिमका विकृतिहरू आइरहेका छन् गरिरहेका छन्, हामीहरूको चाहिएभन्दा पनि बढी चाहिँ पैसा खर्च हुनाले आउन असाध्य गाह्रो छ, मान्छेहरूलाई सानो कुरा सम्झन्छन्। किनभने वास्तवमा त के भने जस्तो भनौँ न, अहिलेभन्दा अगाडि हाम्रो चाहिँ यो उसले चाहिँ जङ्गबहादुर महाराजको पालामा आएका दूतावासमा आएका रेजिडेन्सीका चाहिँ अङ्ग्रेज सर्जनले के भनेका छन् भने, हामी नेपाललाई केही लाख पाउन्ड र केही हजार सिपाही खर्च गर्ने भने हामी जित्न सक्छौँ, तर हामीले नेपाललाई किन जित्ने, यो हाम्रो ज्यादा प्रतिकूल छैन, एकदम अङ्गले अनुकूलै छ, पहाडी मुलुक ठुला ठुला खानी छैनन्, ठुला ठुला चिज छैनन् भने जस्तै यो इकोनोमी दसैँको कुरामा अहिले आयो नि। किनभने मैले थाहा पाउँदाखेरि नै हाम्रो बुवाहरूको दसैँमा चाहिँ आधा महिनाको पेस्की आउँथ्यो। त्यो पेस्की के हुन्थ्यो भनेदेखि, अहिले जस्तो तेह्र महिने तलब हुने होइन, जस्तो दसैँको पेस्की मैले पनि पाइसकेँ,
साढे बाह्र महिनाको हुन्थ्यो भन्नु नि त्यो बेला,
होइन हुन्थ्यो, त्यो पनि साढे बाह्र महिना होइन सर, त्यो आधा महिनाको पनि असोज कार्तिकदेखि लिएर चैतसम्म कठाउनु पर्थ्यो।
हजुर हजुर हजुर,
त्यो मलाई याद छ, त्यो पछि एक महिने भयो पछि सरकारले दिन थाल्यो भने दसैँमा होस् नहोस् गरेर मिठो खाने राम्रो
जागिर नखानेहरूले पनि दसैँको बेला जसो तसो जो गर्नुहुन्थ्यो, थोरै भए पनि पैसा जो गर्नै पर्ने
हाम्रै घरमा, जस्तो अहिले जाने यहाँ पछि हरेक वर्ष हुँदैन, हाम्रो बाबुबाजेको घर न्यु रोडको गल्ली पिउखा यतापट्टि ओटु सबलबाल हो, त्यहाँ चाहिँ रातो कमेरो र पमेरो र सेतो कमेरो र रातो माटोले ठाउँ ठाउँमा सजाउने गर्ने किसिमको गरेर, किनभने त्यो हरेक दृष्टिकोणले त्यो हुन पनि त्यसलाई हाम्रो विशेषण पनि लागेको छ, बडा दसैँ दसैँ मध्ये नि सबभन्दा ठुलो दसैँ भनेर सबैको हुनाले अब मान्छेले ऋण धन गरेर आम्दानी भए पनि नभए पनि गरेर कमसेकम त्यसमा गएर आनन्द लिने गर्ने, होइन त्यो त कस्तै देखिन्छ, जस्तो मलाई याद छ म बालक हुँदा चाहिँ यो चाहिँ हाम्रो चाहिँ के भनेदेखि अथवा युवक हुँदैसम्म पनि दरबार मार्गका रेस्टुराँमा अब हामी जस्ता मान्छे त पस्ने आँट पनि गर्थ्यौँ, सस्तो थियो कि महँगो थियो, बाहिरबाट सिसाबाट देखिँदाखेरि अधिकांश विदेशी हुन्थे अथवा विदेशीका नेपाली साथी हुन्थे। अहिले कहिलेकाहीँ त्यो बाटो हिँडिन्छ, कहिलेकाहीँ आदत गर्नै पर्यो भने आफू पनि पसिएला, आफू त धेरै पसिने, अधिकांश नेपाली हुन्छन्। किनभने सबैको आम्दानी, व्यक्ति व्यक्तिको आम्दानी बढेको पनि छ, खर्च गर्ने मन पनि बढेको छ, क्षमता पनि बढेको छ, आँट पनि बढेको छ। त्यो बेलामा के थियो भने मान्छेको चाहिँ अहिलेका मान्छेको सकेसम्म मान्छे ऋण लिन्थेनन्, ऋण लिएपछि आफू फसिन्छ भन्ने थियो, इत्यादि कुराले गर्दा दसैँमा सबै भनौँ बाहिर गएका मान्छेहरू पनि आउने, दसैँमा जसरी नै व्यापार व्यवसाय उसले गरेको भन्छ, यो चाहिँ हाम्रो सबैको चाहिँ अन्त भारतवर्षका अरू ठाउँमा पनि दसैँ राम्रोसँग मनाइन्छ। नेपालको त भनौँ न, अब अहिले पनि त हाम्रो चाहिँ दसैँमा चाहिँ अब चाहिँ जस्तो पृथ्वीनारायण शाहले यहाँ इन्द्रजात्रामा चाहिँ गर्दा गर्दै चाहिँ यहाँ कुमारीको चाहिँ रथयात्रा चलिरहेको थिए, जयप्रकाश मल्ल भागेर पाटनतिर लाए, पृथ्वीनारायण शाहले जात्रा चलाउनु लाए, टिका लाए, अहिले पनि त राजाहरू गए चाहिँ कुमारीसँग दसैँमा टिका थाप्छन्, र अहिले चाहिँ शासकहरूले राष्ट्रपतिहरूले पनि त्यो कायम राखिरहेका छन्। दसैँमा चाहिँ भन्नु
हो
अहिले त फुलपातीमा बढाइ पनि हुन्छ,
हजुर,
सेनाले पनि उसलाई गरेर गर्छ, र अहिले सेनाका पनि सबै कोतहरूमा, कोतहरू भनेको किल्लाहरू भए, यहाँ हाम्रो त देश जोगिएको र सबै चाहिँ किल्लाहरू कोतकै रूपमा भएर कसैवटा राम्रै ऊ नै कुरा हो। पृथ्वीनारायण शाहले सबै जित्दै आउँदै गर्दाखेरि पृथ्वीनारायण शाह विक्रम सम्बत 1822 अहिलेको हाम्रो स्वभाव अवगतिको छेउछाउमा आइसकेका थिए उनका हौ, तर उनले काठमाडौँ जित्नलाई चाहिँ 1825 आश्विन 13 गतेसम्म कुर्नु पर्यो, किनभने त्यहाँ किल्ला थियो, त्यहाँ आइपुग्नुभन्दा अघि थमेलमा, थमेल त किल्ला बाहिर पर्थ्यो, त्यसैले चाहिँ त्यो चाहिँ सबै मिलन गरेर गर्ने किसिमको भनौँ।
तपाईँले इतिहासका धेरै कुरा गर्नुभयो र अघि मात्रै भनिहाल्नुभयो, पहिले पहिले हाम्रो हजुरबाहरूको पालामा वर्षमा दसैँमा एकपटक मात्रै मिठो मसिनो खान पाइन्थ्यो, त्यो बेलामा मात्रै नयाँ लुगा चाहिँ लगाउन पाइन्थ्यो, त्यो बेलामा मात्रै गोजीमा अलिकति पैसा हुन्थ्यो, भनेको दसैँ आयो भनेपछि छुट्टै रमाइलो हुन्थ्यो केटाकेटीलाई, किनकि दसैँमा आएपछि मिठो खान पाइन्छ, राम्रो लगाउन पाइन्छ, पिङ खेल्न पाइन्छ भन्ने त्यो महत्व नि हामीले इतिहासको कुरा गर्दाखेरि हाम्रा हजुरबा बाहरूको पालामा जतिको महत्व थियो दसैँको, अहिले दसैँ कायम त छ तर त्यो महत्व अहिले त हामीले अघि भन्यौँ नि जहिले पनि खान पाइहाल्छ मासु भात,
हजुर, त्यस्तो पनि हजुरको लुगा फाटोमा जस्तो इतिहास छ हजुरको, अब हामीहरू एभरेजमा काठमाडौँका उच्च मध्यम वर्गीय परिवारकै हौ, कमसे कम धेरै अघि चाहिँ काठमाडौँ आएर बसेका मान्छे हामीहरूकै पनि, मैले नै पनि स्वयं अब चाहिँ बुवाको कोट फाट्यो, कोट फाट्यो अनि चाहिँ त्यो कोटलाई उल्टाएर अब चाहिँ उसले भन्थे त्यो बेलामा, उसले चाहिँ बनाइदिन्थ्यो, अरू त केही हुन्थेन, त्यो खल्ती चाहिँ उल्टो पर्न आउँथ्यो कि, त्यो त मान्छेले गिजाउने हुन्थ्यो, अरू त्यसलाई टाल्दे भनेर सिधे खल्तीको रूपमा प्रयोग नगर्ने गरेर, त्यो भनेको मतलब के भने त्यो बेलामा सम्पन्नता नभएको भन्ने कुरा पनि होइन,
त्यो बेलाको पहिलेको महत्व र अहिलेको महत्वमा के फरक छ
बुझे, यस्तो भने जस्तै गरेर त्यो बेलामा भएका मान्छेले पनि सबै खाने गर्ने एक किसिमले के भने खाएपछि त आज मिठो खायो भने भोलि पनि खानु पर्यो, आज मह खायो भने भोलि पनि खानु पर्यो, है पनि भने थोडा खाना जस्तो पृथ्वीनारायण शाहको सत्रमा भन्ने हो भने मैले हामीले च्याङा पायालाई 300 नेपाल र 9,00,000 किराया चाहिँ आर्या थियौँ भनेर पृथ्वीनारायण शाहले भनेका छन्, है अब त्यस्तो त के भने मोज मजा कम गर्ने, अब ज्यादै साधन नभएका मान्छेले दसैँमा खोजेर गरेर यताउता गरेर गर्ने भएका मान्छेले पनि अरू बेला नउडाउने दसैँमा गर्ने गरेर ती चिजको महत्त्व गर्ने गरेर, अब अहिले त के भने संसारको माध्यम भयो, सबै मान्छेले कमाउन थाले, सबैको हातमा अब यो दसैँ मात्रै लागु हुने होइन, अझ यो जस्तै तिजैको भनौँ न, अहिले त कोरोनाले अलिक कम भयो होला, मलाई राम्रै याद छ डरको दिन अब दिदीबहिनी जम्मा हुन्थे घरमा, उनीहरूलाई घरबाट किनिदिएको हुन्थ्यो विशेष चाहिँ मिठाईहरू, अब अब हामीहरू त त्यो मिठै खाना भनेर त्यति तडपिनु पर्ने परिवारका पनि होइन, तैपनि हामीले चाहिँ यस्तो दिदीबहिनीले ल्याएको खाने होइन, बस दिदीबहिनीले लुकाएर दिन्थे, उनीहरूले राति 12 बजीसम्म खाने, भोलिपल्ट निर्जल बस्ने, पानी नखाने, अब त्यो ठिक हो कि होइन, मान्छे कति मूर्ख पर्छ त्यो आफ्नो कुरा हो, अहिले त के तिजै त्यो पनि के भन्छन् भने कति मान्छे त्यो बिक्री यो संस्कृति नै हो। संस्कृति भनेको त के हो भने जस्तो दसैँको बारेमा भनौँ अरू भनौँ, यो त जमेर बस्ने पोखरी त होइन त बग्ने हो, सम्पन्नता पनि हुँदै आयो, खर्च गर्ने मान्छेको मनस्थिति पनि भयो, धेरै भयो होइन, आज बिहान पनि हो म घुम्दै जाँदा म आज नगएको नगिस एरिया रहेछु, त्यहाँ कति ठाउँमा चाहिँ लुगा पसलहरू खुलेका बिक्री नभए त त्यो बाढ कति होला तिर्सेनन् नि, बच्चाहरूको लागि चाहिँ नि त्यो किसिमको लागि चाहिँ नि पसलहरू खुलिया छन्, त्यो राम्रै कुरा हो, यो त परिवर्तनै हुने कुरा हो। र त मिलन सर यति कुरा सोध्नुभयो,
एकदम धन्यवाद पन्तज्यू, तपाईँलाई पनि दसैँको शुभकामना, सुस्वास्थ्यको शुभकामना, यति धेरै जानकारी गराउनु भयो। उहाँ हुनुहुन्थ्यो इतिहासविद दिनेश राज पन्त। आज हामीले दसैँमा केन्द्रित रहेर कुरा गर्यौं। आजको कार्यक्रमबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म मिलन तिमिल सिन्हा बिदा हुन्छु, नमस्कार।